मुख्य भाग चाहिँ सुरु गर्दैछ मैले त्यो चाहिँ हो मुक्तिको विषयमा मुक्ति सम्बन्धी बाइबल आधारभूत शिक्षाहरूलाई हेर्न लागिरहेका छौँ अनि हामी चाहिँ यस सम्बन्धी हामी अहिले एउटा विषय सुरु गर्दैछौँ त्यो चाहिँ हो किन सबै मानिसहरूलाई मुक्तिको खाँचो छ भन्ने विषय हेर्दैछौँ किन सबै मानिसहरूलाई मुक्तिको खाँचो छ सबैभन्दा पहिला लुका पाँच अध्यायमा पढौँ लुका पाँच अध्यायको 31 पदमा प्रभु यीशु ख्रीष्टले यसरी भन्नुभएको छ अनि यीशुले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ यस पद अनुसार कस्तो मान्छेहरूलाई डाक्टरको आवश्यकता पर्छ रोगीलाई कस्तो मान्छेलाई डाक्टरको आवश्यकता पर्दैन निरोगीलाई अब लुका पाँचको 32 पढ्नेछ प्रभु यीशु भन्नुहुन्छ म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापका निम्ति बोलाउन आएको हुँ अब यो पद पढेर यो प्रश्न हामी गरौँ के धर्मीहरूलाई मुक्तिको आवश्यकता छैन है कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ एउटा पापीलाई चाहिन्छ अब हामी यहाँ के हेर्नेछौँ भने यीशु किन संसारमा आउनुभयो भन्ने मुद्दाबाट सुरु गर्दैछ अब सबै मान्छेलाई मुक्तिको खाँचो किन छ भनेर हेर्नु अगाडि अलिकति परिचय खालको अध्ययन गर्दैछौँ यीशु किन संसारमा आउनुभयो चारवटा पद हेर्न लागिरहेछ चारवटा चाबी पदहरू यीशु किन संसारमा आउनुभयो पहिलो तिमथी 1:15 पहिलो तिमथी 1:15 लेखेको छ यो विश्वास योग्य र हर प्रकारले ग्रहण योग्य वचन हो ख्रीष्ट यीशु पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो त्यसैले यीशु ख्रीष्ट पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो यीशु संसारमा किन आउनुभयो अर्को पद पनि हेर्नेछ लुका 19:10 लुका 19:10 प्रभु यीशुले भन्नुहुन्छ किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका किन यीशु आउनुभयो प्रभु यीशु आफूले जवाफ दिनुहुन्छ हराएकोलाई खोज्न र मुक्त गर्न आएको त्यसैले दुईटै पदमा अहिलेसम्म मुक्ति दिनलाई मुक्त गर्नलाई संसारमा यीशु आउनुभएको हो भनेर पढ अर्को पनि हेर्नेछ मत्ती 1:21 यीशु किन संसारमा आउनुभयो उहाँ जब जन्मन लाग्नुभएको थियो त्यो बेला यसरी भन्यो अनि उनले पुत्र जन्माउनेछन् र तिमीले उहाँको नाम यीशु राख्नु किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ त्यो शब्द दोहोरिरहेको हामीले हेर्यौँ है मुक्ति दिनलाई संसारमा आउनुभयो मुक्त गर्न आएका हुन् उहाँको नाम नै यीशु राखिनुपर्छ किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ अब अर्को एउटा पद पनि हेर्न लागिरहेछौँ यूहन्ना 3:17 यीशु किन संसारमा आउनुभयो यूहन्ना 3:17 यीशुले भन्नुभयो किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनु भयो त्यसैले संसारलाई दण्ड दिनको लागि उहाँ आउनुभएको होइन तर दण्डबाट बचाउनलाई मुक्ति दिनलाई उहाँ आउनुभएको हो अब अघि हामीले हेरेका थियौँ कि प्रभु यीशु संसारमा कस्ता मानिसहरूलाई मुक्त गर्न आउनुभएको धर्मीहरूलाई कि पापीहरूलाई पापीहरूलाई मुक्त गर्न आउनुभएको अब धर्मी मानिसहरूलाई त मुक्तिको आवश्यकता पर्दैन तर तपाईँहरूलाई थाहा होला रोमी 3:10 के लेखेको छ धर्मी कतिजना छन् एउटा पनि छैन भनेछ। धर्मी कोही छैन, एउटै पनि छैन भनेपछि मुक्ति कतिजनालाई आवश्यकता पर्छ? सबैलाई आवश्यकता पर्छ है। तर कति मानिसहरूले चाहिँ आफूलाई धर्मी भन्छ, जस्तै कि लुका पाँचमा त्यो खण्ड पढ्यो भने प्रभु येशु र उहाँका चेलाहरूलाई चाहिँ आरोप लगाउँछ कि किन यो मान्छे चाहिँ पापीहरूसँग खाँदो रहेछ, होइन पापीहरूसँग बस्दो रहेछ, उनीहरूको मतलब चाहिँ हामी त धर्मी हौ भन्दा छ नि। त्यो चाहिँ फरसी र शास्त्रीहरू, उनीहरू धर्मी त थिएनन् तर हामी धर्मी छौँ भन्थान्थे। अब त्यस्ता मानिसहरू धेरै हुन्छन्, तपाईँहरूले भेट्ने अधिकांश मान्छे उनीहरूले आफूलाई धर्मी नै सोचिरहन्छ। अब लुका अठार अध्यायमा जाउँ, यही कुरालाई यहाँ हेर्नेछौँ। लुका अठार अध्यायमा यहाँ एउटा फरिसी र एउटा महसुल उठाउनेको बारेमा प्रभु येशूले बताउनु भएको छ। सरस्वती म पढ्नेछु, लुका अठारको 9-14। अनि उहाँले कतिलाई यो दृष्टान्त बताउनु भयो, जसले हामी धर्मी छौ भन्दै आफै माथि भरोसा गर्थे र अरू चाहिँ अरूलाई चाहिँ तुच्छ ठान्थे। दुईजना मानिस माथि मन्दिरमा प्रार्थना गर्न गए, एउटा फरिसी थियो र अर्को चाहिँ महसुल उठाउने। फरिसीले उभिएर मनमनमा यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु किनकि म अरू मानिसहरू जस्तो धुताहा अधर्मी व्यभिचारीहरू जस्तो छैन, न त यो महसुल उठाउने जस्तो नै छु। म हप्तामा 2 उपवास बस्दछु, म जति कमाउँछु ती सबैको 10% दिन्छु। अनि त्यो महसुल उठाउने टाढैमा उभिएर आफ्ना आँखासम्म पनि स्वर्गतिर उठाउन चाहेन, तर यसो भन्दै आफ्नो छाती पिट्न थाल्यो, हे परमेश्वर, म पापी माथि दया राख्नुहोस्। अनि प्रभु येशूले अब 14 पदमा यसरी भन्नुभयो, म तिमीहरूलाई भन्दछु त्यो अर्को होइन तर यही नै मानिस धर्मी ठहरिएर तल आफ्नो घरतिर गयो, किनकि हरेक जसले आफूलाई उचाल्छ त्यो होचो पारिनेछ र जसले आफूलाई होच्याउँछ ऊ उच्च पारिनेछ। यो खण्डबाट हामीले देख्यौं कि त्यो फरिसीले चाहिँ आफूलाई धर्मी छु भनेर सोच्यो, तर त्यो महसुल उठाउनेले चाहिँ आफू पापी छु भनेर स्वीकार गर्यो। वास्तविकता के थियो भने दुवै पापी थिए। अब तर जसले आफू पापी छु भनेर उसले महसुस गर्यो उसले चाहिँ मुक्ति पायो। त्यसैले यसबाट के बुझ्दछौ, मुक्ति पाउन एउटा मान्छेले सर्वप्रथम एउटा कुरा महसुस गर्नै पर्छ, त्यो के हो, म पापी छु। त्यसैले गर्दा तपाईँले सुसमाचार सुनाउँदाखेरि होइन यीशुमा विश्वास गर्नु दाजुभाइ दिदीबहिनी, होइन यीशुमा विश्वास गरे एकदम राम्रो हुन्छ, स्वर्ग जान पाइन्छ, शान्ति पाइन्छ, अनन्त जीवन पाइन्छ, पापको क्षमा पाइन्छ, त्यसरी भनेर सुरु गरेर खास त्यति फाइदा छैन। हुन त त्यो सबै साँचो हो, साँचो हो त्यो सबै कुरा, तर त्यो बताउन अगाडि उसलाई चाहिँ के कुरामा उसले स्वीकार गरेको स्थानमा पुर्याउनु पर्छ भने मलाई चाहिँ मुक्ति चाहन्छ, म पापी छु भनेर त्यहाँ नपुगेसम्म उसलाई त्यो बाँकी खुसीको खबर बताएर उसले बुझ्नै सक्दैन। त्यसैले सुसमाचार बताउने पहिला चाहिँ तरिका के हो भने उसले नराम्रो सुसमाचार सुनाउने, नराम्रो खबर सुनाउने, अनि पछि राम्रो खबर सुनाउने। नराम्रो खबर के हो भने तपाईँ पापी हुनुहुन्छ, म पापी भन्छु म जस्तो राम्रो मान्छे है। त्यसैले पहिला चाहिँ उसलाई नराम्रो खबर बताएपछि त्यसपछि राम्रो खबर अथवा सुन खबर सुसमाचार बताउन सकिन्छ। वास्तव सुसमाचार बताउने तरिका नै त्यही हो है। अब पहिलो बुझा त्यसैले हामीले हेर्न लागेका छौँ किन सबै मानिसहरूलाई मुक्तिको खाँचो छ, परिचय त गर्यौँ। सबभन्दा कारण पहिलो कारण के हो भने किनभने सबै मान्छे पापी छन्। भजन सङ्ग 14 जा, भजन सङ्ग 14, भजन सङ्ग 14 को 1-3 पदहरू हामी पढ्नेछौँ। भजन सङ्ग 14 को 1-3, मूर्खले आफ्नो मनमा भन्छ ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्, यस्तो कोही पनि छैन जसले असल गर्दछ। परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्न लागि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? तिनीहरू सबै कु बाटोतिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। अब भजन सङ्ग 14 को 2 पद अनुसार स्वर्गबाट मान्छेका सन्तानहरूलाई कसले हेर्नुभयो भनेछ? परमेश्वरले हेर्नुभयो। अनि उहाँलाई हेर्दाखेरि पद तीन अनुसार कतिजना मान्छेहरूलाई धर्मी भेट्टाउनु भयो, एउटै पनि भेट्टाउनु भएन भनेछ। अब हाम्रो आँखाले हेर्दाखेरि त मानिसको दृष्टिकोणबाट हेरिँदाखेरि कति मान्छे चाहिँ दयालु नै देखिन्छन्, असल नै देखिन्छन् होइन। अनि मान्छेले हेर्दाखेरि हामीले असल व्यवहार देखाउन पनि सक्छौँ, मिठो बोल्न पनि सक्छौँ होइन त। तर बाइबलको पहिलो समय 16:7 लेखिएको छ कि परमेश्वरले मानिसले जस्तै हेर्नुहुन्न भनेछ। मानिसले चाहिँ रूप हेरेर विचार गर्छ, तर परमेश्वरले चाहिँ के हेरेर विचार गर्नुहुन्छ? थाहा छ यी पेपर पहिलो समय 16:7 त्यहाँ लेखेको छ परमेश्वरले चाहिँ हृदय हेरेर विचार गर्नुहुन्छ। अनि एकचोटि हिब्रू 4:13 पढाउनुहोस् त, परमेश्वरको नजरबाट कुनै कुरा छिपेको छैन। हिब्रू 4:13 अनि सृष्टिको कुनै वस्तु उहाँका नजरबाट छिपेको छैन, तर जसलाई हामीले हिसाब बुझाउनु छ उहाँका आँखाको सामु सबै थोक नाङ्गा र खुल्ला छ। हामीले केही पनि लुकाउन सक्दैन परमेश्वर। त्यसैले हामीले एउटा भजनमा गाउने गर्छ नि, लुकाई राख्छौ तिम्रो पाप बोकेर कहाँ लान्छ, लुकाउनु सकेन परमेश्वरको सामु। यसकारण परमेश्वरले हामीलाई जसरी हेर्नुहुन्छ नि त्यसरी नै हामीले आफूलाई हेर्नु पनि पर्यो। अनि परमेश्वरले भन्नुहुन्छ धर्मी एउटै पनि छैन, असल गर्ने कोही पनि छैन। अब त्यस्तै गरी हामी अर्को बुधा पनि अर्को पदहरू पनि हेर्यौँ यही बुधा अन्तर्गत, रोमी 3:10 को 10-18 पदहरूसम्म हामीले पढ्नेछौँ। रोमी 3:10 म सुरु गर्नेछु, जस्तो लेखिएको छ धर्मी कोही छैन, एउटै पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकैसाथ बेकम्मा भएका छन्, असल गर्ने कोही छैन, एउटै पनि छैन। यो चाहिँ भजनसँग 4 लिएको पदहरू हो। त्यसैले त जस्तो लेखिएको छ भनेछ, पुरानो नियममा यस्तो लेखिएको छ भनेर पावलले उद्धरण गर्दैछ। अब 13 पददेखि तिनीहरूको घोक्रो खुला चिहान हो, तिनीहरूले आफ्ना जिब्राले छल गरेका छन्, तिनीहरूका ओठ पनि काला साँपहरूको बिख छ, जसको मुख श्राप र तिता कुराले भरिएको छ, रगत बगाउनलाई तिनीहरूका खुट्टा फुर्तिला भएका छन्, तिनीहरूको बाटोमा विनाश र विपत्ति छन्, अनि शान्तिको बाटो तिनीहरूले जानेका छैनन्, तिनीहरूका आँखाको सामु परमेश्वरको डर छैन। परमेश्वरले चाहिँ शिरदेखि पैतालासम्म आत्मिक डाक्टरले हेरेर रिपोर्ट लेख्नु भए जस्तो, यहाँ रोगीलाई डाक्टर चाहिन्छ भन्दै हुनुहुन्छ। आँखा, मुख, जिब्रो, घोक्रो, खुट्टा, हरेक कुराको यहाँ बयान गरेछ। अनि उहाँले बताउनुहुन्छ कि मानिस पापी छ। अब यहाँ 18 के भनेको, तिनीहरूका आँखाको सामु परमेश्वरको डर छ। परमेश्वर डर भने के हो? एक्चुअली हितोपदेश 8 पल्टाउनुहोस् त, परमेश्वरको डर हुनु भनेको कस्तो हो, नहुनु भनेको कस्तो हो? हितोपदेश 8:13 हामी पढ्छौँ, परमेश्वरको भय अथवा डर मान्नु दुष्टतालाई घृणा गर्नु हो। त्यसैले परमेश्वरको डर नहुनु भनेको चाहिँ दुष्टतालाई घृणा नगर्नु, दुष्टतालाई मन पराउनु रहेछ। त्यस्तै गरी हितोपदेश 3:7 पनि एकचोटि हेर्नुहोस् त, हितोपदेश 3:7 लेखेको छ, आफ्नै नजरमा बुद्धिमान नहो, परम प्रभुको भय अथवा डर मान र दुष्कर्मलाई त्याग। परमेश्वरको डर मान्नु भनेको चाहिँ दुष्कर्मलाई त्याग्नु रहेछ, खराब कामलाई छोड्नु है। अनि बाइबलले भन्दैछ कि मान्छेको आँखामा त परमेश्वरको डरै छ, उनीहरूले दुष्कर्मलाई छोड्दैनन्, दुष्कर्मलाई घृणा गर्दैन, मन पराउँछ, पछ्याउँछ। अब सबैलाई हामीलाई थाहा छ यो पद रोमी 3:23 के लेखेको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित भएका छन्। अब सबै भन्न साथ के अरे के तपाईँ पनि पढ्नुहुन्छ त, सबै भनेपछि त पढिहाल्यो, म पनि पढ्छु। एउटै मात्र अपवाद छ, भनेपछि त्यो सबैले नसमेट्ने एकजना मात्र हुनुहुन्छ, त्यो चाहिँ को हुनुहुन्छ होला? प्रभु येशु ख्रीष्ट। ठिक है, पहिलो पत्रुस दुई अध्यायमा यो लेखिएको छ, पहिलो पत्रुस दुई अध्यायको 21-22 पदमा येशु ख्रीष्टको बारेमा यसरी लेखिएको छ, 21 पद, किनकि यसैका निम्ति तिमीहरू बोलाइएका पनि हो, किनभने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रा लागि एउटा नमुना छोड्दै ख्रीष्टले हाम्रा निम्ति दुःख भोग्नुभयो। उहाँले कुनै पाप गर्नु भएन, न त कुनै छलकपट नै उहाँको मुखमा पाइयो। यीशु निष्पाप हुनुहुन्थ्यो। अब तर क्याथोलिकहरू छन् नि, रोमन क्याथोलिकहरूले चाहिँ अर्को एकजनालाई पनि निष्पाप थियो भन्छ। तपाईँलाई थाहा छ को हो? प्रभु येशु बाहेक अर्को एकजना पनि छ भन्छ निष्पाप, पापै नभएको। त्यो चाहिँ भन्छ येशुलाई जन्माउने आमा मरियम पनि पाप रहित थिइन् भन्छन्। के यो साँचो हो त? अब मरियम आफैलाई भन्न दिउँ, मरियमकै मुखबाट सुनौ, मरियमले आफूलाई पापी भनेछ कि आफू मुक्तिदाता नै नचाहिने एउटा निष्पाप व्यक्ति हो? लुका एक अध्यायमा हामी पल्टाउन छौँ, लुका एक अध्याय 46-47 पदमा चाहिँ मरियमले गाएको एउटा स्तुति गान छ, जुन चाहिँ मुक्तिदाताको जन्म हुनेछन् भन्ने भविष्यवाणी उसलाई दिएपछि यहाँ गाएको छ 46 पदमा, अनि मरियमले भनिन्, मेरो प्राणले प्रभुको बढाई गर्दछ र मेरो आत्मा मेरो के भनेछ त्यहाँ मुक्तिदाता परमेश्वरमा आनन्दित भएको छ। मरियमले परमेश्वरलाई मेरा मुक्तिदाता भनेछ। अब मलाई भन्नुहोस्, कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ, धर्मीलाई कि पापीलाई? पापीलाई। मरियमले परमेश्वरलाई मेरो मुक्तिदाता भन्नुको मतलब मरियमले आफूलाई पापी हुँ भनेर स्वीकार गर्दैछ। त्यसैले कुनै क्याथोलिक व्यक्ति भेट भयो भने यो पद देखाइदिनुहोस्, मरियमलाई तपाईँले बुझ्नु हुँदैन, तपाईँले येशु ख्रीष्टलाई मात्र बुझ्नुपर्छ। अब त्यसैले रोमी 3:23 कन्या मरियमलाई पनि समेट्दो रहेछ, होइन, सबैले पाप गरेको छन् भनेको मरियम पनि हो, केवल एउटै व्यक्तिलाई समेट्दैन, त्यो चाहिँ हो हाम्रो निष्पाप निष्कलङ्क परमेश्वरको थ्रुमा प्रभु येशु ख्रीष्ट। अब यी पदहरूबाट हामीलाई स्पष्ट भयो कि सबै मान्छेलाई मुक्तिको खाँचो छ। अझ एक दुईटा अरू पद पनि हेरौँ, पहिलो राजा 8 अध्यायमा, पहिलो राजा 8 अध्यायको 46 पदमा हामी पल्टाउनेछौँ, अनि यहाँ सुलेमानले पवित्र आत्माद्वारा उसले बोल्दैछन्, 46 पद, जब तिनीहरूले तपाईँको विरुद्धमा पाप गर्छन्, किनकि पाप नगर्ने मानिस कोही पनि छैन। यहाँ स्पष्ट लेखेको छ, पाप नगर्ने मानिस कोही पनि छैन। यसकारण तपाईँले आफ्नो नाम लेख्न सक्नुहुन्छ, म फलाना भनौ देवराज समेत एउटा पापी मानिस भन्न सक्नुहुन्न? कति मान्छेले त त्यो भन्न रुचाउँदैन, उनीहरू उकुस मुकुस हुन्छ त्यो भन्नलाई, तर परमेश्वरको वचन सत्य छ। त्यस्तै पहिलो यो हुन्नामा पनि जाउँ, अब ती मानिसहरूको विषयमा विचार गरौँ न जसले चाहिँ आफूलाई पापी भनेर स्वीकार गर्न इन्कार गर्छन्। पहिले यो हुन्ना 1:8 उनीहरूको विषयमा के भनेको छ त बाइबलमा? पहिले हुन्ना 1:8 सबभन्दा पहिला पढ्नेछौँ, हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। अब यो पदहरू जुन हामीले पढ्दैछौँ यो त विश्वासीहरूले लेखेको हो, याद गर्नुहोस्, यहुन्नाको सुसमाचार चाहिँ विश्वास नगर्नेहरूले येशु ख्रीष्टलाई विश्वास गरेर मुक्ति पाओस् भनेर लेखिएको हो, तर यहुन्नाले लेखेको पहिलो यहुन्ना पत्र चाहिँ विश्वासीहरूलाई लेखेको हो कि परमेश्वरसँग सङ्गतिमा हिँडोस्, पापमा नहिँडोस् भनेर लेखेको। र यहाँ लेखेको छ कि विश्वासीहरूले पनि हामीमा पाप छैन भनेर भन्न मिल्दैन। अब यो चाहिँ 8 पदमा यो लेखेको छ, अनि 10 पदमा चाहिँ हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। आठ पदमा चाहिँ हामीसँग पाप छैन भन्न मिल्दैन, दस पदमा चाहिँ हामीले पाप गरेका छैनौ भन्न मिल्दैन। त्यो फरक हो, यो एउटै जस्तो सिकिन्छ, फरक छ। आठ पदमा चाहिँ हामीसँग एउटा पापी स्वभाव छैन भनेर भन्न मिल्दैन, हरेक विश्वासीसँग एउटा पापी स्वभाव छ। प्रभु यीशुका जानजेलसम्म उसँग पापी हृदय, त्यो पुरानो हृदय पनि छ। के हो त्यो हृदय अनुसार हिँड्नु पर्दैन, ऊ चाहिँ नयाँ हृदयमा हिँड्न सक्छ, उस पवित्र आत्मामा हिँड्न सक्छ। तर कति पटक विश्वासीहरू हामी भए पनि हाम्रो पाप स्वभावमै हिँड्छ, अनि दस पदले भने जस्तै पाप गर्न पुग्छ। के गर्ने त त्यो भयो भने नौ पद चाहिँ जवाफ हो, के गर्ने? नौ पदले भन्छ हामीले आफ्ना पापहरू स्वीकार गर्यो भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। यो पद विश्वासीहरूको लागि प्रतिज्ञा हो, यो पत्र नै वास्तवमा है। विश्वासीले आफ्नो पापहरू स्वीकार गरेपछि परमेश्वर उसँग फेरि संगति गर्न सक्नुहुन्छ। विश्वासीले आफ्नो पाप स्वीकार गरेन भने उसँग परमेश्वर संगति गर्न सक्नुहुन्न, यद्यपि ऊ परमेश्वरकै छोरा हो। के जस्तो भने छोराले केही गल्ती गरेकोले बुवा बेखुसी भएको छ, जबसम्म छोराले आफ्नो स्वीकार गति स्वीकार गर्दैन तबसम्म बुवासँग उसलाई कुरा गर्न हिचकिचाउँछ होइन, अनि बुवाले पनि उसलाई हँसिलो मुहार देखाउन सक्दैन। तर जब छोराले चाहिँ मैले गल्ती गरेँ बाबा अब म त्यो गर्दिनँ भन्छ, तब चाहिँ सब ठिक हुन्छ होइन। त्यस्तै हो परमेश्वर पितासँग हाम्रो संगति। अब यदि विश्वासीले त आफूसँग पाप छैन, मैले पाप गरेको छैन भन्न मिल्दैन भने एउटा विश्वास नगर्ने व्यक्तिले त्यो भन्न सक्छ त? सक्दैन। त्यसैले यो खण्डहरूमा पनि हामीले देख्यौँ है। त्यसैले पहिलो बुदा किन सबैलाई मुक्ति खाँचो छ भने सबै पापी छ। दोस्रो बुदा अब हेर्नेछ, सबै मानिसहरूलाई मुक्ति खाँचो छ किनकि सबै नै दुष्ट छ, पापी मात्र होइन दुष्ट पनि छन् भन्ने शब्द प्रयोग गरेर छ। के हो यो? यर्मिया सत्रमा जाउँ। यर्मिया सत्र अध्याय पुरानो नियममा चाबी पद छ यस सम्बन्धी। यर्मिया सत्र नौ र दसमा लेखिएको छ, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसको मनको म जाँच गर्छु। हाम्रो भयङ्कर दुष्टताको कारण परमेश्वर हामीलाई उपचारै नलाग्ने प्राणघातक रोगले ग्रस्त भएको एउटा मानिससँग तुलना गर्नुभएको छ। क्यान्सर भन्दा पनि डर लाग्छ, कुष्ठ रोग भन्दा पनि डर लाग्छ। यो चाहिँ नम्बर एक प्राणघातक रोग हो, यसलाई चाहिँ भनिन्छ पाप। मर्कुस सात अध्यायमा पनि पल्टाउँ, मर्कुस सात अध्याय मर्कुस सात अध्यायको बिसदेखि तेइस पदहरूमा हामी पढ्नेछौँ। प्रभु यीशुले भन्नुहुन्छ अनि उहाँले भन्नुभयो, मानिसबाट जे बाहिर निस्कन्दछ त्यसैले मानिसलाई अशुद्ध पार्दछ, किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्दछन्। यी सबै खराब कुराहरू भित्रबाट नै निस्कन्दछन् र मानिसलाई अशुद्ध पार्दछन्। त्यसैले प्रभु यीशुले जे भन्नुभयो त्यो चाहिँ यर्मिया सत्रमा भनेको बयानसँग मिल्छ त? ठ्याक्कै मिल्छ। यर्मिया सत्रमा भनेछ मानिसको हृदय सबैभन्दा छली हुन्छ, दुष्ट हुन्छ, निको नहुने रोग लागेछ। अनि प्रभु यीशुले भन्नुहुन्छ हो, मानिसको हृदयबाट नै यस्ता खराब कुराहरू निस्कन्दछन्। अनि यहाँ सूची नै लेखिएको छ। अब यो पदहरू पढ्दाखेरि मान्छेको सबैभन्दा ठुलो समस्या के रहेछ त भन्ने बुझ्छ है। मान्छेको त थुप्रै समस्या छ, घाँसको समस्या छ, बाँसको समस्या छ, कपासको समस्या छ होइन, अनि सरकार भ्रष्ट छ भनेर त्यहाँ मान्छेहरू कराइरहेछन्, वातावरण प्रदूषण भयो भनेर होइन काठमाडौँमा अनेक भइरहेछ। तर प्रभु यीशुको अनुसार मानिसको सबैभन्दा ठुलो समस्या चाहिँ उसको हृदय, उसको दुष्ट दूषित हृदय, बाहिरको प्रदूषण भन्दा पनि खराब। मत्ती सातमा पनि एकचोटि पल्टाउनुहोस् त, मत्ती सात अध्याय मत्ती सातको नौदेखि एघारमा ध्यान दिएर प्रभु यीशुले के भन्न खोज्नुभएको यहाँ हेर्नेछौ। मत्ती सातको नौमा, अथवा तिमीहरूका बीचमा को मानिस होला जसलाई आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला, अथवा उसले माछा माग्दा उसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा छोरीहरूलाई असल उपहारहरू दिन जान्दछ भनेर त्यहाँ समर्पण। अब प्रभु यीशु अनुसार मानिसहरू असल छन् कि दुष्ट छन्? यो पद अनुसार उपहार त असल दिला छन् त, कस्तो छन् मान्छे? यहाँ त दुष्ट छ भने अब एउटा दुष्ट मान्छेले के असल कामहरू गर्न सक्छ? यो पद अनुसार सक्छ, आफ्नो छोरालाई रोटी माग्दा रोटी दिन सक्छ, होइन, माछा माग्दा माछा दिन सक्छ। यसो हेर्दा त असल बुवा रहेछ भनौँ। तर प्रभु यीशुले भन्नुहुन्छ बाहिरबाट कसैले एउटा असल दयालु काम गरेको देख्दैमा ऊ दुष्ट होइन भन्ने चाहिँ होइन नि, दुष्ट भएर पनि उसले गरिरहेछ, उसको हृदय त वास्तवमा मैले हेर्दाखेरि त दुष्ट छ। लुका 19 छ, अब चाहिँ तेस्रो बुधा हेर्न लागिरहेछ। किन सबै मान्छेलाई मुक्ति खाँचो छ भने, एक त सबै पापी छन्, दुई त सबै दुष्ट छन्, तेस्रो त सबैले हराएका छन्। लुका 19:10 पदमा अघि हेरेको यो पदलाई फेरि हेर्नेछ, यो चाहिँ जक्कैको घरमा भन्नुभएको पद हो। यो जो चाहिँ एउटा महसुल उठाउने व्यक्ति थियो, थक थियो अरूलाई, यो मान्छेलाई भेट्टाउनु भयो प्रभुले, बचाउनु भयो। अनि प्रभुले के भन्नुभयो भने, किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन्। तर हाम्रो प्रश्न छ, यो हराएको भनेको के हो? त्यसैले यशया 53 जाउँ यो बुझ्नलाई, हराएको भनेको के हो? यशया 53 अध्यायको 6 पदमा हामीलाई बताएको छ, यशया 53:6, हामी सबै भेडा झैं बडालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं भनेको छ। जब एउटा भेडा आफ्नै बाटोतिर लाग्छ, ऊ हराएको भेडा हो नि त, अनि हामी मानिसहरू चाहिँ हराएका भेडा जस्तै छ। कतिजना? हामी सबै भनेको छ, परमेश्वरदेखि बडालिएको, परमेश्वरदेखि भौतारिएर टाढा पुगेका छौं। अनि यो पदले यो पनि बताउँछ कि परमेश्वरको मार्गमा हिँड्नको सट्टा हामी चाहिँ कसको बाटोमा लागेका छौँ रे? हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ। त्यसैले यो भनेको के हो? यो भनेको चाहिँ आफ्नो आँखामा जे ठिक लाग्यो त्यही गरिरहेछ, हराएको मान्छेले त्यही गर्छ, त्यो हराएको भेडा पनि ठिकै लाग्छ, त्यही बाटो लागिरहेछ। यसरी न्यायकर्ता 21 अध्यायमा पल्टाउनुहोस् त, इजरायलमा भएको समस्यालाई अलाउँदै यहाँ लेखेको छ, न्यायकर्ता 21:25 यो अन्तिम पद हो न्यायकर्ताको पुस्तकमा। ती दिनमा इजरायलमा कुनै राजा थिएन र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्थे। हराएको भनेको यही, जुन मान्छेले आफूलाई जे ठिक लाग्यो त्यही गरिरहेको छ, त्यो मान्छे त हराएको छ। अनि एक्चुली मत्ती 10 पनि यो शब्द ठाउँ ठाउँमा उल्लेख भएको छ, मत्ती 10:6 प्रभु यीशुले आफ्ना 12 चेलालाई प्रचार गर्न पठाउँदाखेरि के भन्नुभयो भने, मत्ती 10:6, तर बरु इजरायलका घरानाका हराएका भेडाहरूका जाउँ, उनीहरू चाहिँ परमेश्वरबाट भौतारिएर बरालिएर छ, उनीहरूलाई बोलाउन जाउँ। अनि बाइबलमा बताएको छ कि सारा मानिसहरू हराएका छन्। मत्ती 9 पनि पल्टाउँ, त्यहाँ नजिकै छ 36, तर भिडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो, किनकि तिनीहरू गोठाला नभएका भेडा चाहिँ क्लान्त भएका र तितर बितर पारिएका थिए। यसरी मानिसहरू हराएका छन्। अनि तपाईँ र म पनि मुक्ति पाउन अगाडि हामी कुन अवस्थामा थियो? पहिलो पत्रुसमा एकचोटि पल्टाउनुहोस् त, पहिलो पत्रुस 2:25 हाम्रो अवस्था कस्तो थियो यहाँ बताएको छ। पहिलो पत्रुस 2:25, किनकि तिमीहरू भेडाहरू चाहिँ भड्किरहेका थियो, तर अब आफ्ना प्राणहरूका गोठाला र अध्यक्ष कहाँ फर्केर आएका छन्। अब मुक्ति पाएपछि हामी कस कहाँ फर्केर आएका छौँ? हामी उहाँ कहाँ आयौँ जसले भन्नुभयो म असल गोठालो हुँ। दाउदले भनेको अहिलेको पद पनि सम्झौँ, परम प्रभु मेरो गोठालो हुनुहुन्छ। यो त हराएको मान्छे होइन नि है, यो भन्ने मान्छे किन उसले गोठालालाई पाएछ है। हाम्रो प्राणहरूको गोठालाको अध्यक्ष को हुनुहुन्छ? प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि यो अध्यक्ष भन्ने शब्दको अर्थ चाहिँ हामीलाई खतरादेखि जोगाउने, हाम्रो हेरविचार गर्ने, रेखदेख गर्ने व्यक्ति, एउटा निरीक्षक व्यक्ति। त्यसरी गोठालाले नभेट्टाइएसम्म ती मानिसहरूलाई मुक्तिको खाँचो छ, सबै मानिसहरू हराएका छन्। अब चौथो कुरा पनि हेर्नेछौ, किन सबैलाई मुक्ति खाँचो छ? किनभने सबै मानिसहरू नै बाइबलले भन्छ मरेका छन्। यो पनि भनेको छ बाइबलमा। कतिपटक हामीले भन्छौ तपाईँ मर्न लगिरहनु भएको छ भन्छ, अनि त्यो पनि साँचो, शरीरमा त मर्न लागिरहेको छ, तर बाइबलले भन्छन् मानिसहरू त मरेका छन् परमेश्वरको आँखाबाट हेर्दाखेरि। एकचोटि उत्पत्ति दुईदेखि सुरु गरौँ न, उत्पत्ति दुई अध्यायमा अदनको बगैँचामा सबभन्दा पहिला यो मृत्युको कुरा गरिएको छ। तपाईँलाई थाहा छ उत्पत्ति दुईको सत्रमा आदमलाई असल र खराबको ज्ञान दिने रुखको विषयमा चेतावनी दिँदै के भन्नुभयो भने सत्र पद, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। त्यो प्रतिबन्ध लगाएको फल खायो भने आदम मर्नेछ भन्नुभएको थियो। ऊ कहिले मर्नेछ भन्ने थियो यो पद अनुसार, जुन दिन तैँले खान्छ त्यही दिन मर्नेछ भन्नुभएको थियो। अब फल त खाए उनीहरूले, तर के खाएकै दिनमा उनीहरू ढलम्ब ढलेर लम्बसार परेर बुढा बनेर बनेर, त्यसैले यो जुन प्रभुले भन्नुभएको कुरा के उनीहरूको शरीरकै मृत्युको बारेमा कुरा गर्नु भएको रहेछ त? होइन रहेछ, नत्र भने शरीर नै मर्थ्यो नि, परमेश्वरले भनेको जस्तो हुन्थ्यो। तर उहाँले के को कुरा गर्यो भने, हुन त शरीर मृत्यु पनि पापकै कारण आएको होइन, त्यो उत्पत्ति तीन अध्यायमा छ के अरे जसरी 19 पदमा माटोमा नफर्कन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, किनकि माटैबाट त निकालेको थिइस् त माटै होस्, माटैमा फर्किजानेछस्। तर अहिले नै त होइन, जुन दिन खायो त्यही दिन त फर्केन ऊ त नबुझे कति 30 वर्ष बाँच्यो है। त्यसरी के भन्नुभएको त मर्नेछस् भनेको, अनि त्यही दिन मर्नेछस् भन्नुभएको थियो भनेको मतलब त्यही दिन मर्यो पनि, आदम मर्यो, हवा पनि मर्यो, शैतानले त्यही गर्न खोजेको ऊ हत्यारो हो। त्यो चाहिँ के रहेछ त त्यो हामी बुझ्नु पर्यो है। यद्यपि शारीरिक मृत्यु पनि पापकै कारण आएको हो, तर उनीहरू अर्कै तरिकाले मरेका रहेछन्, शारीरिक होइन तर आत्मिक तरिकाले मरेका रहेछन्। एफसी दुई अध्यायमा हामी पढ्नेछौँ, एफसी दुई अध्याय, एफसी दुईको एक पदमा तिमीहरू अनि तिमीहरूलाई अर्थात् अपराध र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनु भयो। मुक्ति नपाएको मानिसहरू पापमा मरेका छन् भनेको छ यहाँ पनि। एफसी दुईको पाँचमा पनि यो लेखेको छ, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अब युहन्ना पाँचमा पढाउनुहोस् त यही कुरा, त्यहाँ पनि हेर्नेछ युहन्ना पाँच अध्याय। त्यसैले विचार गर्नुहोस् तपाईँको घरमा भएको विश्वास नगरेका व्यक्तिहरू, तपाईँको छिमेकीहरू, स्कुलका व्यक्तिहरू, साथीहरू जसले विश्वास गर्नु भएको छैन उनीहरू त मरेका छन्, परमेश्वर हेर्दाखेरि मरेका छन्। युहन्ना पाँचको 24, आत्मिक रूपमा मरेकाहरू, साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। अब यो पद अनुसार मुक्ति पाएकै गरी एक व्यक्ति चाहिँ केबाट केमा सर्दो रहेछ, मृत्युबाट जीवनमा सर्दो रहेछ होइन। अब त्यसैले मुक्ति पाउन अगाडि एउटा व्यक्ति जीवन हुन्छ कि मरेको हुन्छ? मरेको हुन्छ आत्मिक रूप। युहन्ना छको 47 यहाँ नजिकै छौ, जुन बखत एउटा मान्छेले प्रभु येशू ख्रीष्टमा विश्वास गर्छ उसले विश्वास गरेको बित्तिकै के हुन्छ प्रभु येशूले भन्नु साँचो साँचो म तिमीलाई भन्दछु जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन छ त्यसैले मुक्ति नपाएको मानिस आत्मिक रूपमा मरेको हुन्छ किनकि उसँग के छैन जीवन छैन विश्वास गर्न नै जीवन पाउने मुक्ति नपाएको मानिसमा जीवन छैन एफसी 4 अध्यायमा पनि यो महत्वपूर्ण सत्यतालाई चाहिँ अझ बयान गरेको छ एफसी 4 अध्यायको 17 र 18 एउटा मुक्ति नपाएको व्यक्तिसँग जीवन त छ एक खालको तर परमेश्वरले चाहनु भएको खालको जीवन छैन पर्छ यहाँ यसकारण म यो भन्दछु म के अरे र प्रभुमा गवाही दिन्छु तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन् 18 पद किनकि तिनीहरूको समाज अध्ययारो भएको छ तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको के भनिन्छ जीवनदेखि बिराना भएका छन् परमेश्वरको जीवनबाट अलग छ जीवनबाट अलग हुनु भने के हो मर्नु परमेश्वरको जीवनबाट उनीहरू वञ्चित छ त्यो सम्बन्धै छैन यो चिमलाई चाहिँ त्यो होल्डरबाट निकाल्न साथ त्यो चाहिँ बिजुलीबाट बिराना भयो बिजुलीबाट बिराना अनुसार त्यसमा चाहिँ उज्यालो हुँदैन परमेश्वरबाट बिराना अनुसार उसँग चाहिँ परमेश्वरको जीवन छैन त्यसैले एउटा मानिस पापमा मरेको छ भन्नुको मतलब चाहिँ उसँग परमेश्वरको जीवन छैन अनि मुक्ति पाएकै घडी चाहिँ ऊ जिउन मनाइन्छ अनि यो जीवन चाहिँ कहाँ पाइन्छ पहिलो योहन्ना 5:11 एकचोटि पल्टाउनेछ पहिलो योहन्ना 5:11 लेखेको छ अनि गवाही यही हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ उहाँको पुत्रमा छ अनि यहाँ पहिलो योहन्ना 5:12 पनि पढौँ जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ जससँग परमेश्वरको पुत्र हुनुहुन्न उसित जीवन छैन त्यसैले यदि एउटा व्यक्तिसँग प्रभु येशू ख्रीष्ट उसको मुक्तिदाता र प्रभुको रूपमा हुनुहुन्छ भने उसँग के पनि हुन्छ जीवन पनि हुन्छ तर जोसँग परमेश्वरको पुत्र हुनुहुन्न भने उसँग जीवन छैन उसँग जीवन छैन भने ऊ मरेको छ त्यसैले हामी भन्न सक्छौँ जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यो व्यक्ति मरेको छ अनि वास्तवमा यो जीवन अनन्त जीवन भनेको के हो लामो जीवन मात्र कहिले नटुङ्गिने जीवन भनेको हो वास्तवमा होइन योहन्ना 17:3 जाउँ हाम्रो सामान्यतया यतै सोच्छौँ अनन्त जीवन भनेको कहिले पनि अन्त नहुने त्यो पनि हो तर याद गर्नु सबै मान्छे अनन्तको निम्ति बाँचिरहन्छ कि स्वर्गमा कि नरकमा सबै मान्छे अनन्तको लागि रहिरहन्छ तर अनन्त जीवन भनेको त्यसैले अनन्तसँग बाँच्नु मात्र होइन रहेछ तर एउटा सम्बन्ध रहेछ योहन्ना 17:3 लेखेको छ अनि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन् चिनुन् अनन्त जीवन यही हो भनेको छ त्यसकारण जसले पितालाई र पुत्रलाई व्यक्तिगत रूपमा चिन्दैन त्यस व्यक्तिसँग अनन्त जीवन छैन त्यसैले हामी भन्न सक्छौँ जसले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्ति मरेको छ अनि के गर्नुपर्छ त अनन्त जीवन पाउनलाई हामीलाई पदहरू अघि थुप्रै पढिसक्यौँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ अनि उसले अनन्त जीवन पाउँछ अब अन्तमा एउटा अर्को कुरा हेर्न लागेको छ सबै मानिसहरूलाई मुक्तिको खाँचो किन छ भने सबै मानिस अन्धा छन् भनेर भाइ विश्वास नगर्ने व्यक्ति शैतानद्वारा अन्धो पारिएको हुन्छ भनेर लेखेको छ 2 कोरिन्थी 4:4 यो पढ्छ 2 कोरिन्थी 4:4 जसमा यो संसारको ईश्वरले विश्वास नगर्नेहरूका मनहरूलाई अन्धा पारेको छ अब शैतानलाई एउटा विशेष नामले जनाइएको छ यहाँ शैतानलाई यहाँ चाहिँ संसारको के भनिन्छ ईश्वर भनिन्छ उसले संसारको देव अनि यो पदले चाहिँ के सिकाउँछ भने सुसमाचारको ज्योति तिनीहरूमाथि नचम्कोस् भनेर शैतानले केही मानिसहरूलाई अन्धो बनाउँछ भनेर छ अब यी मानिसहरू चाहिँ विश्वास गर्ने मानिसहरू हुन् कि विश्वास नगर्ने मानिसहरू जसलाई शैतानले चाहिँ अन्धो बनाउन सक्छ यो पदमा नै बताएको छ विश्वास नगर्नेहरूका मनहरूलाई अन्धा पारेको छ। अब यही मानिसहरूलाई तेस्रो पदमा चाहिँ अर्को तरिकाले पनि बयान गरेको छ यो विश्वास नगर्नेहरूलाई तीन पदमा हेर्नुहोस् त। तर हाम्रो सुसमाचार घुम्टो हाम्रो सुसमाचारमा घुम्टो लागेको छ भने नष्ट हुनेहरूकै निम्ति घुम्टो लागेको छ। त्यसैले विश्वास नगर्नेहरू पनि भनेको छ नष्ट हुनेहरू पनि भनेको छ। विश्वास नगर्नेहरू नष्ट हुन्छ, नष्ट हुनेहरू विश्वास नगर्नेहरूलाई चाहिँ अन्ध पारिएको छ शैतान। अनि उनीहरूलाई चाहिँ सुसमाचारको ज्योति उनीहरूको माथि चाहिँ नसम्कोस् भनेर यो अन्ध पारिएको छ। सुसमाचार नबुझोस्, सुसमाचारमा विश्वास नगरोस् भन्ने चाहन्छ शैतानले। शैतानको मुख्य कुरा नै यही हो वास्तवमा। एकचोटि लुका आठमा पल्टाउनुहोस् त। शैतान के गर्न चाहन्छ? उसले उसको मुख्य कामै यही हो, एउटै कुरा नगरोस्, अरू सबै गरे पनि एउटा काम चाहिँ नगरोस् मान्छे भन्ने चाहन्छ। मानिसहरू धर्ममा लाग्यो भने उसले भन्छ ठिकै छ तिमी लाग। एउटा मान्छेले चाहिँ गरिब गुरुहरूलाई खुवाइरहेछ, गरिबहरूलाई सहायता गरिरहेछ, हुन्छ भन्छ गरी हुन्छ यो। अथवा शैतानलाई चाहिँ मानिसले चाहिँ ए शैतान भनेर कराइरहेछ, त्यसमा पनि उसलाई मतलब छैन, उसलाई कराएरकै हुने होइन। अथवा मान्छेहरू चाहिँ मण्डली समेत गए त्यो समेत पनि ऊ राजी छ, तर एउटा कुरा चाहिँ नगरोस् भन्ने चाहन्छ। त्यो के भने लुका आठ अध्यायको हामी एघार र बाह्र पदमा पढ्छौँ। प्रभु यीशुले भन्नुहुन्छ अब दृष्टान्त यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो, बाटोको किनारमा भएकाहरू चाहिँ ती हुन् जसले सुन्छन्, तब शैतान आउँछ र तिनीहरूले के नगरून्, यहाँ भनेको छ विश्वास नगरून् र मुक्ति नपाउन् भनी तिनीहरूका हृदयबाट वचन लैजान्छ। उसले चाहिँ यही दुईटा कुरा चाहिँ चाहन्छ, विश्वास नगरोस् अनि विश्वास नगर्दा छ उसले मुक्ति पनि पाउन्, अरू सब गरेर पनि उसलाई ठिकै छ। त्यसैले परमेश्वरको सत्यतालाई उसले बुझ्न नसकोस् भनेर चाहिँ उसले अन्ध पार्न उसको कामै त्यही हो विश्वास नगर्नेहरूलाई। अब एउटा विश्वास नगर्ने व्यक्ति अन्ध छ किनभने उसले परमेश्वर सत्यतालाई बुझ्न नसक्ने अवस्थामा छ। पहिलो कोरिन्थी दुईमा यहाँ पल्टाउनेछ, पहिलो कोरिन्थी दुई अध्याय, पहिलो कोरिन्थी दुई अध्यायको चौध पदमा, तर शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन, परमेश्वरका आत्माका कुराहरू स्वागत गर्दैन, किन? किनकि ती भनेको परमेश्वर कुराहरू उसका निम्ति मूर्खता हुन्, न त उसले ती जान्न नै सक्छ किनकि ती आत्मिक रीतिले जाँचिँदछन्। त्यसैले एउटा मुक्ति नपाएको व्यक्तिको अवस्था यस्तो छ, अन्ध छ। अनि परमेश्वरले नै उसलाई सहायता गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ विश्वास नगर्ने व्यक्तिको विषयमा हेरौँ, तर विश्वास गर्ने व्यक्ति एउटा मुक्ति पाएको व्यक्तिसँग चाहिँ एकजना शिक्षक हुनुहुन्छ जो चाहिँ पवित्र आत्मा हुनुहुन्छ, अनि उहाँको विषयमा हामी के अरे अर्को क्लासमा प्रभुको इच्छामा भोलि अध्ययन गर्नेछौँ। यहाँसम्म चाहिँ हामीले मुक्ति नपाएको व्यक्तिको विषयमा अध्ययन गऱ्यौँ, किन उसलाई मुक्ति खाँचो छ भन्ने कुरा, र बाँकी भाग चाहिँ हामी कसरी पवित्र आत्माले गर्दा चाहिँ हाम्रो आँखा खोलिएको छ, हामी अन्ध छैन भन्ने कुरा पनि हामी अध्ययन गर्नेछौँ। हुन्छ त, हाम्रो अहिलेको अध्ययनमा चाहिँ किन सबै मानिसहरूलाई मुक्तिको खाँचो छ अध्ययन गर्दै आए, एक किनकि सबै पापी छन्, दुई किनकि सबै दुष्ट छन्, तेस्रो किनकि सबै हराएका छन्, चौथो किनकि सबै मरेका छन्, पाँचौ किनकि उनीहरू अन्धा छन्, त्यसैले मुक्तिको खाँचो छ। आउनुहोस्, त्यसैले हामी परमेश्वरलाई धन्यवाद दिउँ, हाम्रो क्लास चाहिँ अन्त गर्नेछौँ है। हामीले आजको दुईटा क्लासमा दुईटा कुरा अध्ययन गर्यौँ, पहिलोमा चाहिँ बाइबलको विषयमा, दोस्रोमा चाहिँ किन सबैलाई मुक्तिको खाँचो छ, अनि यसरी नै हामी अध्ययन गर्न जानेछौँ है। अनि हुन्छ त, हामी यहाँ अन्त गरेर